नमस्कार, म सरोज रिजाल साहित्य संसार कार्यक्रममा हार्दिक स्वागत गर्दछु। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम हरेक शुक्रबार बिहान 10 बजेको समाचारपछि प्रसारण हुँदै आएको छ र शनिबार बेलुकी 9 बजेको समाचारपछि यो कार्यक्रम सुन्न सक्नुहुनेछ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका मिडियम वेब तथा एफएम ब्यान्ड 98.1 र 103 MHz यो कार्यक्रम सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा साहित्य संसार कार्यक्रम psp.nepal.gov.np, radionepalonline.com, radionepal.gov.np पनि सुन्न सक्नुहुनेछ। साथै रेडियो नेपालको मोबाइल एप्स डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ कवि साहित्यकार राजकुमार श्रेष्ठ। कवि साहित्यकार श्रेष्ठका प्रकाशित कृतिका कुरा गर्दा उहाँको किनाराका गीतहरू कविता संग्रह प्रकाशित भइसकेको छ। यसका साथै उहाँको रोयल चार घरे उपन्यास समेत प्रकाशित भइसकेको छ। यसका साथै उहाँले फुटकर रूपमा कविता कथा पनि विभिन्न समयमा प्रकाशित गर्दै आइराख्नु भएको छ। आज हामी रेडियो नेपालको स्टुडियो सिम्म दरबारमा उहाँसँग विशेष गरी कविता के हो, कविताले समाज कसरी बोल्न सक्छ लगायतका विषयमा कुराकानी गर्नेछौँ। साथै उहाँको उपन्यास रोयल चार घरेका बारेमा पनि चर्चा परिचर्चा गर्नेछौँ। यसका साथै उहाँका केही रचना सुन्ने सुनाउने पनि छौँ। सर्वप्रथम स्वागत गरौँ कवि साहित्यकार श्रेष्ठलाई। कविज्यू, स्वागत छ साहित्य संसार कार्यक्रममा।
हजुर, धन्यवाद सर।
हजुर, अब कार्यक्रमको सुरुवाती चरणमा कुराकानी गरौँ, विशेष गरी तपाईँको साहित्य लेखन तर्फको यात्रा कसरी अगाडि बढ्यो, साहित्यतर्फ कसरी झुकाव तपाईँको देखा पर्यो, त्यसबारेमा केही चर्चा गरौँ न, विगतलाई एकपटक सम्झौँ न, तपाईँ लेखनतर्फ कसरी आकर्षित हुनुभयो।
हजुर, विगतलाई फर्केर हेर्दाखेरि बाल्यकालदेखि नै साहित्यप्रति, विद्यालय पढ्दादेखि नै, करिब 7-8 कक्षा पढ्दाखेरिदेखि नै साहित्यप्रति बिस्तारै रुचि बढ्दै गयो। म व्यक्तिगत रूपले नै सानोदेखि नै विद्यालय त्यो 7-8 कक्षा पढ्दादेखि नै डायरीहरू लेख्ने गर्थेँ, अनि डायरी लेख्दा लेख्दै पछि यो मुना जस्तो साहित्यिक पत्रिका, पछि मधुपर्क पत्रिकाहरू नियमित रूपमा अध्ययन गर्ने र पछि साहित्यिक कृतिहरू नै पढ्दा पढ्दै अब म पनि लेख्न सक्छु जस्तो लाग्न थाल्यो र बिस्तारै फुटकर कविताहरू लेख्दै जान थालेँ। पछि बिस्तारै साहित्यिक क्षेत्रमा कुलमिल हुँदै हुँदै साहित्यिक यात्रा चाहिँ सुरु भयो।
त्यो पहिलो पटक तपाईँले लेखन यात्रा आरम्भ गर्दाखेरिको कुनै सम्झना छ? कस्तो विषयलाई या कस्तो रचनालाई तपाईँले पहिलो पटक आफ्नो लेखन यात्रामा कोर्नु भएको थियो, केही सम्झना छ विगतको?
हजुर, सुरुमा मैले विशेष गरी अघि मैले जसरी जुन दैनिक रूपमा डायरीहरू लेख्ने, दैनिकी लेख्ने गर्ने भनेको थिएँ। दैनिकी भनेको चाहिँ कस्तो भने बिहान उठ्दादेखि राति सुत्तासम्म जति पनि परिवेशहरू अनुभव गरिन्छ त्यसलाई चाहिँ शब्दमा उतार्ने। अब त्यो शब्दमा उतार्ने क्रममा जे जे अनुभूति हुन्छ त्यो अनुभूतिलाई शब्दमा उतार्ने नै साहित्य हो भनेर बुझेको थिएँ मैले। तर पछि बुझ्दै जाँदाखेरि साहित्य भनेको चाहिँ आफ्नो कुरा मात्रै होइन, त्यहाँ समाज पनि बोल्नुपर्छ भन्ने हुँदै आयो। त्यस पछाडि सामाजिक कुराहरू पनि उठान गर्न थालेँ मैले बिस्तारै आफ्नो आफ्नो कलममा। त्यसरी नै बिस्तारै साहित्यिक यात्रामा म अगाडि बढ्छु।
हजुर, अब पहिला चर्चा गरौँ हामी तपाईँको उपन्यास कृतिको बारेमा। रोयल चार घरे जुन उपन्यास कृतिको शीर्षक राख्नु भएको छ, यो शीर्षक कसरी जुराउनु भयो, कसरी रोज्नु भयो, त्यसको बारेमा केही बताइदिनुहोस् न।
एकदमै, कुनै पनि कृतिको शीर्षकले नै तपाईँको मन तान्ने भएको कारणले शीर्षक राख्नुभन्दा अगाडि चाहिँ धेरै सोच विचार गर्नुपर्ने रहेछ र त्यो शीर्षकभित्रै शीर्षकले चाहिँ सबै कथाहरू बोल्ने भएको कारणले यसलाई धेरै समय लगाएर जुराउनु पर्ने रहेछ। र जुन रोयल चार घरे भन्ने उपन्यासको नाम जुराइएको छ, उपन्यासको कथा नै चार घरे भन्ने गाउँमा वरिपरि घुमेको भएको कारणले चार घरे भन्ने त्यो गाउँको नाम हामीले राखेको हौँ। र अगाडिको जुन रोयल छ, रोयल भनेको चाहिँ त्यसलाई शब्दलाई अलिकति सुन्दरता दिनको लागि सुन्दरता थपिएको हो। रोयल भन्ने शब्दले चाहिँ सामान्य अर्थमा त्यही पुरानो ठाउँलाई चाहिँ सम्झिरहने किसिमको, अलिकति नोस्टाल्जिक किसिमको अर्थ राख्ने भएको कारणले मैले चार घरे मात्रै नराखेर रोयल पनि अगाडि थपेको हो, अलिकति सुन्दरता थपेको मात्रै हो।
तपाईँले जसरी रोयल एउटा प्रतिबिम्बको रूपमा प्रयोग गर्नुभएको छ र चार घरे परिवेशको विषयवस्तुलाई समेटेको अथवा त्यसलाई प्रतिबिम्बित गर्दै यो शीर्षक राखेको भन्ने कुरा गर्नुभयो, यसै सन्दर्भमा अझ विस्तृतमा जाँदाखेरि विषयवस्तुको हिसाबले कस्तो पात्रलाई तपाईँले त्यहाँभित्र प्रवेश गराउनु भएको छ या चयन गर्दाखेरि त्यो पात्र मार्फत कस्तो खालको विषयवस्तु उठान गर्न खोज्नु भएको छ त्यसबारे पनि संक्षिप्त रूपमा केही बताइदिनुहोस् न।
हजुर, रोयल चार घरी भित्र एउटा बालकको कथा हो यो। एउटा बालक चाहिँ एउटा ग्रामीण परिवेशमा जन्मिन्छ र उसले सङ्घर्ष गर्दै 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 ऊ काठमाडौँ प्रवेश गर्छ, अनि काठमाडौँ प्रवेश गरेर उसले जुन सङ्घर्ष गर्छ त्यो सङ्घर्षको कथा भनेको चाहिँ अनाम हो। अनाम भनेको चाहिँ उसको पहिचानविहीनता हो, पहिचानविहीन उसको सङ्घर्षबाट ऊ कसरी चाहिँ एउटा मान्छेमा परिणत भयो, त्यो मान्छेमा परिणत हुन्जेलसम्मको अवस्था भित्रै चाहिँ यो रोयल चार घरीको कथाहरू घुमेको छ।
त्यसलाई अझ विस्तृतमा भन्नुपर्दाखेरि विशेष गरी तपाईँले जुन कथा प्रस्तुत गर्न खोज्नु भएको छ या परिवेश प्रस्तुत गर्न खोज्नु भएको छ, त्यो नायकत्व जसलाई प्रदान गर्नुभएको छ तपाईँको कृतिमा, उसमार्फत दिन खोज्नु भएको तपाईँको मुख्य सन्देश चाहिँ के भनेर हामीले बुझ्ने?
हजुर, हामीले यसो हेर्दाखेरि रोयल चार घरी भन्ने उपन्यास भनेको एउटा सामाजिक उपन्यास हो र रोयल चार घरीको माध्यमबाट जुन पात्र म पात्र हुनुहुन्छ, म पात्र भनेको एउटा बालक हो र त्यो बालकले तत्कालीन सामाजिक परिवेश, जुन ग्रामीण परिवेश पूर्वी नेपालको ग्रामीण परिवेशलाई उठाउन खोजेको छ, त्यो सामाजिक परिवेशमा विभिन्न किसिमका नकारात्मक संस्कारहरू थिए। जस्तै गरिबी त त्यहाँ गरिबीको दुष्चक्रले त त्यहाँ गाँजेकै थियो, त्यसको अलावा त्यहाँ दुईटा विवाह गर्ने बहुविवाह प्रचलनहरू थियो। एउटा बहुविवाह पछाडि त्यो पात्र जुन म पात्रले शिक्षा अथवा आधारभूत कुराहरू प्राप्त गर्न पनि नसक्ने अवस्थाहरूबाट ऊ कसरी अगाडि बढ्यो र त्यो सामाजिक परिवेश भोगेर ऊ कसरी अगाडि बढ्यो र ऊ कसरी चाहिँ राजधानीमा छिर्यो र राजधानीमा छिरिसके पछाडि पनि अघि मैले भने जस्तै उसले आफ्नो पहिचान त उसको छैन र उसले मान्छे बन्नको लागि अथवा उसलाई मान्छे भनेर समाजले चिन्नको लागि उसले कस्तो कस्तो सङ्घर्ष गर्छ अथवा अहिलेको सामान्य ग्रामीण परिवेशमा बाँचेको मान्छेले आफ्नो जीवनलाई चाहिँ सही ट्र्याकमा ल्याउनको लागि सही बाटोमा हिँडाउनको लागि कति कति सङ्घर्षहरू गर्नुपर्छ र त्यसको त्यो बेलाको सामाजिक परिवेशले कसरी उसलाई चाहिँ गिजोल्छ अथवा उसलाई कसरी उठ्न दिँदैन अथवा नेपाली समाजको त्यो परिवेश नै कस्तो जकडिएको थियो जसले चाहिँ मान्छेलाई आफ्नो जीवनको अर्थ बुझ्नको लागि त्यति सङ्घर्ष गर्नुपर्नेछ, त्यो परिवेश चाहिँ पात्रको कथाबाट हामीले पढ्दै पढ्दै अगाडि बढ्छौँ।
हजुर, हामी यो संवादलाई जारी राख्ने नै छौँ तर त्यो संवादलाई अगाडि बढाउनुभन्दा अगाडि एउटा रचना सुन्नतर्फ लाग्छौँ, त्यसपछि हामी तपाईँको कविता सङ्ग्रहमा प्रवेश गर्नेछौँ र कविता सङ्ग्रहको बारेमा पनि हामी चर्चा परिचर्चा गर्नेछौँ। अहिलेको लागि तपाईँसँग कुन रचना छ त्यतातर्फ लागौँ।
हजुर, म यही वर्ष प्रकाशित मेरो कविता सङ्ग्रह किनाराका गीतहरूको एउटा कविता वाचन गरेर सुरु गर्न चाहन्छु।
हुन्छ, वाचन गर्नु भए हुन्छ।
हजुर, मेरो कविताको शीर्षक छ न जन्ती न मलानी। एयरपोर्ट भित्रको लामो कोठा कपुरको खरो गन्ध कोठाभरि बाकसका खातहरू। एयरपोर्ट भित्रको लामो कोठा कपुरको खरो गन्ध कोठाभरि बाकसका खातहरू। फुत्तै छिरे हरेकाका पत्थरको मुटु लिएर अचेत औँलाहरूले प्रत्येक बाकस छामछुम गरे र लामो समय खर्चेर त्यो बाकस पहिचान गरे जुन भित्र कैद भएर सपना आएको थियो। सपना आएको थियो आफ्नै छोरो आएको, त्यही समय आकाश खसेको हो, जमिन भासिएको हो, हंसले ठाउँ छाडेको हो र ड्याङ ड्याङी टाउको ठोकेका हुन् हरे काकाले बाकसमा र पहिलो पटक जीवनमा छाती पिटी पिटी भक्का निएर डाको छाडेका हुन् कि बाकस लिएर आउँछु भन्ने छोरो आज बाकसमा कसरी आयो त्यही मान्छे पोल्ने मन्दिरबाट भविष्य उड्दै उड्दै आकाशको चिसो बादलमा मिल्यो। यसरी नै हरेक साँझ बाकसहरू थुप्रिन्थे आयात गरिन्थे देशको सिमाना बेच्नेहरू देशको अस्तो बेच्नेहरू त्यही बाकसमाथि राजनीति गर्थे कमिसन खान्थे व्यापार गर्थे बाकस फलाउने फरक फरक बजारको पहिचान गर्थे अनि बाकसमा देशको माटो छुनेहरू देशको माटो छुन घिन मानेर उडेका थिए टाढा 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 सपनाको देशतिर गुलाम बन्न, फलाम बन्न, मेसिन बन्न, देशले माटो चिन्न छाडेपछि टुहुराहरूको देश बनेको हो, यता चिन्न छाडेपछि असभ्यहरूको देश बनेको हो, आमा खुकुक बाँझिएको हो, टारीका टारी फाटका फाट, रात रात बनमरा घारी बनेको हो, र देश न खेताला न मेला बनेको हो, न हली न बाउसे बनेको हो, न अर्म न पर्म बनेको हो, न जन्ती न मलामी बनेको हो। धन्यवाद।
हजुर, भर्खरै मार्मिक कविता वाचन गर्नुभयो जसले सामाजिक परिवेशलाई समेत उजागर गर्न सकिरहेको हामी पाउँथ्यौँ तपाईँका शब्दहरू मार्फत। अब फेरि पनि हामी संवाद नै फर्किन्छौँ। अब विशेष गरी कुराकानी गरौँ तपाईँको यही कविता संग्रह, जुन कविता संग्रहको कविता भर्खरै सुन्यौँ, किनाराका गीतहरू, यसभित्रै हामी प्रवेश गरौँ र कुराकानीलाई अगाडि बढाउँ।
हजुर,
अब विशेष गरी यसरी कविता लेख्दै गर्दाखेरि एकजना सर्जकले ती कविताहरूमा व्यक्तिगत पीडालाई बढी मात्रामा प्राथमिकता दिएर उसले लेखिरहेको हुन्छ आफ्ना भावहरू, या त सामाजिक यथार्थले नै उसको लेखन यात्रालाई अगाडि बढाइरहेको हुन्छ। सर्जकको हिसाबले के भन्नुहुन्छ तपाईँ यसमा?
सबैभन्दा पहिले त सर्जकले अथवा कविले जुन शब्दहरू लेख्नुहुन्छ त्यो सर्जकको व्यक्तिगत मात्रै भए, व्यक्तिगत भाव अथवा व्यक्तिगत भाव मात्र आएर भएन कि सर्जकले जे प्रस्तुत गर्नुहुन्छ त्यो चाहिँ समाजको शब्द हुनुपर्छ र समाजले त्यो शब्द मेरै हो भनेर अनुभूति गर्न सक्नुपर्छ। र जति पनि सिर्जनाहरू, जति पनि साहित्य र कविता कथाहरू हुन्छन् त्यसले त्योभित्र समाज बोलेको हुन्छ र जीवन र जगत बोल्नुपर्छ। र जीवन र जगत बोल्ने र समाज बोल्ने साहित्य मात्रै वास्तविक साहित्य हुन्छ जस्तो मलाई लाग्छ।
हजुर, विशेष गरी अब यही कविता संग्रहको कुरा गर्दा तपाईँको यस संग्रहभित्र 59 कविताहरू समावेश भएको हामी देख्न सक्छौँ। समाजको कस्तो चित्रण तपाईँले गर्न प्रयास गर्नुभएको छ, या समाजलाई कसरी प्रतिबिम्बित गर्नुभएको छ यी कविताहरू मार्फत?
हजुर, सुरुमा कविताको शीर्षक नै किनाराका गीतहरू छ र किनाराका गीतहरूमा किनारा भन्ने शब्दको अर्थ हामीले यहाँ बुझ्यौँ भने पुरै कविता संग्रहभित्र कस्तो कस्तो कविताहरू छ भन्ने कुरा हामीले बुझ्न सक्छौँ। किनारा भनेको चाहिँ सुरुमा किनारा वा किनाराका गीतहरू भन्ने कविता नै यो कविताभित्र, कविता संग्रहभित्र प्रवेश गरिएको छ। र किनारा भन्ने शब्द कसरी आएको थियो त भन्दाखेरि, अथवा किनाराका गीतहरू भन्ने कविताभित्र के छ त भन्दाखेरि, एउटा व्यक्ति 20 पछाडि आफू जन्मेको जन्मथलोमा जान्छ र 20 पछाडि आफ्नो जन्मस्थलमा जाँदाखेरि उसले त्यो बाल्यकालसँग कस्तो अनुभूति राख्छ, अथवा जन्मेको बाल्यकालको वातावरणसँग अहिले त ऊ वयस्क भइसक्यो, उसले एउटा जिन्दगीको एउटा मोडमा पुगिसके पछाडि उसले बाल्यकाललाई कसरी हेर्छ, त्यो बाल्यकाल र अहिलेको जिन्दगी बिचको किनारालाई किनाराका गीतहरू भनेर राखिएको छ। र पछि बिस्तारै कविता संग्रहभित्र कविता बढ्दै बढ्दै जाने क्रममा यसमा गरिब नाथे जस्ता कविताहरू आए र ती कविताहरूले चाहिँ वर्गीय सङ्घर्षका कुराहरू खोतल्न थाल्यो र बिस्तारै बिस्तारै त्यस्तै वर्गीय विभेदका अथवा वर्गीय सङ्घर्षका कविताहरू जोडिएको कारणले किनाराका गीतहरू भन्ने कविता सङ्ग्रहमा किनारा भन्ने शब्दले चाहिँ वर्गीय विभेद अथवा वर्गीय सीमाना अथवा सीमान्तकृत व्यक्तिहरूको, सीमान्तकृत तबकाहरूको चाहिँ भाषा बोल्न थाल्यो। त्यही भएर समग्रमा हेर्दाखेरि किनाराका गीतहरू भन्ने कविता सङ्ग्रहभित्र मानवीय संवेदनाहरू छ, मानवीय संवेगहरू छ र पछाडि परेका र सीमान्तकृत वर्गको भाषालाई चाहिँ यसले उठान गर्न।
तपाईँले यसो भनिरहँदाखेरि यो कविता संग्रह मार्फत वर्गीय चेतनाको कुरालाई उठान गरेको भनेर बुझ्न सक्छौँ। हजुर, अब यो सँगसँगै तपाईँका कविताका शीर्षकहरू यसो सरसर्ती हेर्दै गर्दाखेरि म को हुँ भन्ने शीर्षकमा पनि कविता लेख्नु भएको छ। एकपटक यो कविता सुन्नतर्फ लागौँ, त्यसपछि हामी यसभित्र रहेका अन्य कविताहरूको बारेमा पनि विस्तृत रूपमा चर्चा गर्छौँ नि।
एकदमै
हुन्छ, वाचन गर्नुभयो हुन्छ।
हजुर, म को हुँ, एउटा बिरानो सहर, अनाम चोक, पेटी पुल र केही थान हराएका सपना। म त महाबु लेकमा घुम्दा घुम्दै हराएको मान्छे, लोहोरेमा पौडी खेल्दा खेल्दै बेपत्ता भएको। ओहो, कसले ल्याएको बिरानो सडकमा मलाई र मिल्काइदिएको यी मान्छे नै जस्ता लाग्ने जीवहरूको भिडमा, छौँ छौँ झै लाग्ने विषालु पदार्थ बिचमा। यो कुन देशको कुन चोक हो, यो देश कसको हो, यो सहर कसको हो, कहाँबाट आएँ म, किन आएँ, म को हुँ। धन्यवाद।
हजुर, अब यो प्रसङ्गलाई अगाडि बढाइराख्दाखेरि एउटा मैले फेरि यहाँनेरि शब्दहरूको पुनरावृत्ति भएको जस्तो पनि देखेँ। जस्तै तपाईँले आफ्नो उपन्यासमा पनि रोयल चार गरे राख्नु भएको छ, त्यसलाई प्रतिबिम्बित एउटा बिम्बको रूपमा प्रयोग गर्नुभएको छ। यता हेर्दै जाँदा फेरि यता पनि रोयल मकलबारी भनेर फेरि त्यो रोयल शब्दको यहाँनेरि दोहोरोपन अथवा दोहोरिएको जस्तो हामी देख्न सक्छौँ। तपाईँले जुन हिसाबले शब्द चयन गरिराख्नु भएको छ, यसलाई हामीले कसरी बुझ्ने? यो प्रतिबिम्ब जस्तै अघि पनि तपाईँले केही प्रसङ्ग त जोड्नु भएको थियो, यो रोहेल भनेको विशिष्ट देखाउनलाई अथवा विशिष्ट पहिचान दिने नाममा प्रयोग गरिएको भन्नुहुन्थ्यो। तपाईँले छनौट गर्दै गर्दाखेरिको एउटा परिवेश सम्झौँ न एकपटक।
एकदमै यसको मेरो नितान्त व्यक्तिगत अनुभूति छ, यो रोयल भन्ने शब्द किन चाहिँ चयन हुन्छ भन्ने विषयमा। विशेष गरी काठमाडौँको यो भिडभाडको सहरमा हिँड्ने क्रममा म अहिले विशेष गरी बाइकमा यात्रा गर्छु। यात्रा गर्दाखेरि जति पनि अगाडिका सवारी साधनहरू हुन्छन् त्यहाँ हामीले सबैले अनुभूति गर्छौँ। त्यहाँ पछाडि ठाउँको नाम हुन्छ, अगाडि गाडीमा रोयल राखिएको हुन्छ र त्यसमा ती गुरुजीहरू अथवा जसले गाडी चलाउनुहुन्छ उहाँहरूको चाहिँ एउटा भावनात्मक अर्थ लुकेको हुँदो रहेछ। जस्तै त्यहाँ रोयल पछाडि कुनै ठाउँको नाम लेखियो भने त्यो ठाउँप्रति उहाँहरूको माया चाहिँ कति गाढा रहेछ भन्ने बुझिन्छ। एक त यो एउटा फेसन जस्तो पनि भयो, तर त्यो शब्दले चाहिँ त्यो ठाउँप्रति, जस्तै मैले धेरै सुन्ने भनेको रोयल छिन्चु होइन, मैले त्यो ड्राइभर दाइलाई गएर सोधेँ पनि यो छिन्चु भन्ने तपाईँको जन्मेको ठाउँ हो भन्दा उहाँले हो मेरो जन्मेको ठाउँ हो भन्नुभयो। भनिसकेपछि रोयल छिन्चु राखिसकेपछि त्यो छिन्चुप्रति उहाँको माया यति रहेछ कि उहाँको जिन्दगी नै त्यही छिन्चु नै रहेछ क्या। भनिसकेपछि त्यो शब्द चाहिँ एउटा उहाँले चाहिँ अविस्मरणीय ठाउँलाई चाहिँ उहाँले प्रतिबिम्बित गर्नको लागि त्यो उहाँले रोयल राखेको पाएँ र जुन उहाँले फेसन अँगाल्नु भएको छ त्यो चाहिँ एकदमै मेरो मनमा बिजेको कारणले अघि जुन हजुरले रोयल माकलबारी भनेर भन्नुभयो त्यो गाडीकै नाम हो होइन, त्यो माकलबारी नै माकलबारीसम्म पुग्ने गाडी हो त्यो र उहाँहरूले अगाडि रोयल राख्नु भएको थियो र त्यो गाडीको नामबाटै त्यो कविताको शीर्षक जुरेको हो। र रोयल शब्दले चाहिँ त्यो आफ्नो विगत र आफू जन्मेको ठाउँलाई प्रतिबिम्बित गर्ने र त्यो प्रतिको माया र लगाव चाहिँ प्रस्तुत भएको मैले पाएँ र त्यसलाई चाहिँ आलङ्कारिक रूपमा रोयल रोयल भनेर आइरह।
हजुर, अब यही प्रसङ्ग सँगसँगै विशेष गरी दृष्टिकोणको कुरा पनि गरौँ। कविता लेखन गर्दै गर्दाखेरि तपाईँ आफूले एकजना सर्जकको हिसाबले कुनै पनि रचना या सिर्जना गरिराख्दाखेरि त्यो मूर्त हुनु आवश्यक छ या अमूर्त भए पनि पाठकले जसरी बुझ्छ त्यसलाई पाठककै स्वतन्त्रताको रूपमा छोडिदिनु आवश्यक छ? सर्जकको हिसाबले भन्नुपर्दा के भन्नुहुन्छ यसमा चाहिँ तपाईँ?
हजुर, एउटा सर्जकको हिसाबले भन्दाखेरि जति पनि कविताहरू लेखिन्छ कविता तबसम्म मेरो हुन्छ जबसम्म त्यो म प्रकाशित गर्दिनँ र प्रकाशित गरिसके पछाडि समाजमा गइसकेपछि त्यो कविता मेरो नभएर त्यो समाजको हुन्छ र त्यसले समाजले जुन भाषा अथवा जुन अर्थ लाउनुहुन्छ त्यही अर्थबाटै त्यसको पहिचान हुन्छ। त्यो भएको कारणले एउटा सर्जकले अघि मैले भने जस्तै समाज बोल्नुपर्छ र जब कविको कविता आफूबाट बाहिर जान्छ त्यस पछाडि त्यो भाषा र त्यो कविता समाजको हुनुपर्छ र समाजले नै त्यसलाई अगाडि बढाउनु।
हजुर, संवादलाई जारी राख्ने नै छौँ। अहिलेको लागि एउटा फेरि अर्को रचना सुन्नतर्फ लाग्छौँ, त्यसपछि हामी संवादमा फर्किनेछौँ र हामी सामाजिक सञ्जाल र प्रविधिको प्रयोगले कस्तो असर गरिराखेको छ एकजना सर्जकलाई भन्ने विषयमा पनि हामी कुराकानी गर्नेछौँ। अहिलेको लागि रचना सुन्नतर्फ लागौँ। अहिले कुन रचना छ त्यतातर्फ लागौँ।
हजुर, मेरो अर्को कविताको शीर्षक मृत मलामीहरू भन्ने छ। कहाँको यात्रामा निस्केको म कहाँ कहाँ पुगेँ, कुन धरतीको छाती टेकेर कुन पहरासँग मित लगाएँ, कुन खोजको गीत गाएँ। डाङडुङ खोला पार गरेपछि मेरो घाम देखेँ मैले, म बाँचेका छायाहरू देखेँ, भूतखोला कालखोला प्रिय मनसरा। तिम्रा आँसुको बाढी बगाउने कर्णाली, तिम्रा सपनाहरूको दुर्गम बाटो रारा। कति मिठो लाग्छ है यहाँका मान्छेहरूलाई, आफ्नै सपनाहरू सम्झिएर ऐठन पर्न, आफ्नै नियतिहरू कोपरेर देउडा खेल्न। म कहाँ कहाँ पुगेँ, के के सम्म देखेँ, म कहाँ कहाँ पुगेँ, के के सम्म देखेँ। जिउँदा आत्मा र मृत शरीरहरू, जिउँदा लास र मृत मलामीहरू, सग्ला ऐठन र मूर्छित निन्द्राहरू, आपसमा लुछाचुली गरेको। जिउँदा देशका मृत लज्जाहरू, रातारात सिंहासनमा पुगेको, इँटा भट्टीमा जिउँदा मान्छे भुट्नेहरू, फुलमालामा सजिएको, गरिबको नारा घन्काएर देश दरिद्र बनाएको, गरिबको नारा घन्काएर देश दरिद्र बनाएको, खोक्रो पारेको र बचे खुजेका हाँडछाला सिनो लुसेसरी लुसेको प्रिय मनसरा। कहाँको यात्रामा निस्केको म कहाँ कहाँ पुगेँ। धन्यवाद।
हजुर, भर्खरै कविता वाचन गर्नुभयो, अब फेरि पनि हामी संवादमै फर्किन्छौँ। विशेष गरी तपाईँका कविताहरू सरसर्ती हेर्दै गर्दाखेरि विद्रोही चेतका या समाजको जुन घटना या परिवेश छ त्योभन्दा त्यसलाई प्रतिबिम्बित गर्दै तर त्यसमा विद्रोही चेत अभिप्राय भएको हामी देख्न सक्छौँ, भावहरू त्यसरी नै प्रकट भइरहेको हामी देख्न सक्छौँ। एकजना सर्जक सधैँ विद्रोही या विपक्षी हुनुपर्छ सत्ताको, या त्यसले सामाजिक परिवेशलाई मात्रै प्रतिबिम्बित गर्नुपर्छ? एकजना सर्जकले भन्नुपर्दा उसका सिर्जनाहरू या उसका भावनाहरू व्यक्त गर्दै गर्दाखेरि
एकजना सर्जकले के दिनुपर्छ भन्ने विषयमा चाहिँ अलिकति यसमा चाहिँ डिबेटहरू छ, र अहिले अथवा योभन्दा अगाडि पनि जति पनि चर्चित साहित्यहरू बजारमा आएका छन्, मलाई व्यक्तिगत रूपले चाहिँ कस्तो लाग्छ भने समाजले जे चाह्यो हामीले त्यही मात्र दियौँ, होइन? तर समाजमा चाहिने चाहिँ के थियो त, होइन? सर्जकको शब्दले अथवा सर्जकको कलमले समाजलाई सकारात्मक दिशातिर लानुपर्छ, र सर्जकले समाजका विकृति र विसङ्गतिहरूलाई चिरेर अगाडि बढ्नुपर्छ, न कि समाजले जे माग्छ त्यो दिने होइन। त्यो भएको कारणले समाजमा जे घटनाहरू परिघटनाहरू घटेका छन् त्यो सही छ भने त्यसलाई चाहिँ अगाडि बढाउँदै, र समाजमा जति पनि नकारात्मक घटनाहरू घटेका छन् त्यसलाई लिएर एउटा सकारात्मक परिवर्तनको लागि एउटा बिगुल फुक्ने काम चाहिँ सर्जकले गर्नुपर्छ। त्यही भएर समाजले जे चाह्यो त्यो दिने होइन कि समाजलाई के चाहिन्छ त्यो चाहिँ दिउँ भने मात्रै एउटा हामी सच्चा सर्जक बन्छौँ जस्तो मलाई लाग्छ।
अब यसै प्रसङ्गमा मैले तपाईँको यही कविता सङ्ग्रहमा रहेको प्रिय रारा शीर्षकको जुन कविता छ, यो कविता यसो शीर्षकबाटै त्यो परिवेश या रारा क्षेत्रको प्रतिबिम्बित गर्छ कि जस्तो देखिन्छ। यसले हाम्रो देशमा रहेको सौन्दर्य या प्राकृतिक रूपमा रहेका क्षेत्रहरूको बारेमा पनि केही वर्णन गरेको अवश्य होला भन्ने अनुमान लगाउन सकिन्छ यो शीर्षकबाट। कवितामा के छ तपाईँबाटै सुनौ, त्यसपछि कविता पनि यसै सन्दर्भमा तपाईँकै मुखारविन्दबाट सुनौ।
हजुर, प्रिय रारा भन्ने जुन कविता छ यो चाहिँ करिब मैले 6-7 वर्ष अगाडि लेखेको कविता हो, र यसमा चाहिँ म जागिरको सिलसिलामा मध्य पश्चिम कर्णाली भेगमा गएँ। म दैलेख जिल्लामा करिब 3.5 वर्ष बसेँ, र दैलेख जिल्ला छाड्नुभन्दा अगाडि मलाई रारा भ्रमण गर्ने अवसर मिल्यो, र रारा पुगिसके पछाडि आफ्नो मनमा कस्तो भावनाहरू उब्जियो, होइन? यो एकदमै सामान्य शब्दहरू राखिएको छ, त्यस्तो कलात्मक पनि छैन, मनमा जसरी प्रस्फुटित भयो त्यसरी नै राखेको कारणले र त्यसरी नै राख्नै खोजेको पनि हो। र विशेष गरी प्रिय राराभित्र कर्णाली बाहिरबाट हेर्दा जस्तो छ त्यस्तो छैन भनेर भन्न खोजिएको छ। बाहिरबाट हेर्दा कर्णालीलाई जुन किसिमको गरिबी अथवा आर्थिक रूपले अथवा सामाजिक रूपले पछाडि परिएको भनेर हामीले निहालिएको छ, र वास्तविक रूपमा हेर्दाखेरि त्यही कर्णालीमै गएर हामी बाँच्यौँ भने त्यो त्यस्तो छैन। हामीले त्यसलाई हामीले जुन हिरालाई चाहिँ हामीले बुझ्न नसके फ्यालिएको जस्तो मात्रै हो। त्यही भएर कर्णाली भनेको चाहिँ हिरा नै हो, र त्यहाँको सामाजिक परिवेशहरू जुन पिछडिएको क्षेत्र भनेर हामीले भन्छौँ त्यो समाज पिछडिएको समाज हुँदै होइन, त्यहाँको प्रचार मात्रै नभएको हो र त्यहाँ अलिकति शैक्षिक रूपले र आर्थिक रूपले अगाडि बढाउन नसकेको मात्रै हो। र प्रिय राराभित्र त्यो राराको सुन्दरता र समग्र कर्णालीको विस्तृत त्यहाँको परिवेशलाई एउटा जुन लेखकले कस्तो अनुभूति गर्नुभएको छ त्यो अनुभूति चाहिँ प्रिय राराभित्र।
यो कविता नै एकपटक सुनौ न यही मौकामा, किनभने त्यो परिवेशलाई बुझ्नलाई पाठक श्रोतालाई पनि अझ सहज हुन्छ, र जसरी प्रतिबिम्बित गरिएको छ या कर्णालीलाई केन्द्रबाट अलिकति परको रूपमा या अलिकति केन्द्रसँग नजोडिएको हो कि भन्ने जुन भान भइरहेको छ त्यसमा पनि यसले केही न केही फरकपन दिन सक्छ यो कविता मार्फत। अहिलेको लागि तपाईँको कविता वाचनतर्फ लागौँ।
हजुर, कविताको शीर्षक प्रिय रारा। तिमी सुसाए कि कर्णालीको क्रन्दन, तिमी सुका सुसाए कि कर्णालीको क्रन्दन, तिमी बगे कि कर्णालीको आँसु, चराचर उठेको छ काल पहरे नियति, बाँदर लडिजाने पहरा, सपना सुकेका शालिकहरू, दिन रात नभनी किन कुदिरहन्छ रारा, तिमी अलौकिक स्वर्ण कि स्वर्गकी अप्सरा। प्रिय रारा, तिम्रो छाल छाडेपछि के भयो, तिम्रा काया झैँ उडे समयका पखेटा, युगका असुरकृत मोडले किनार यसरी टेक्यो, मानौ तिमीसँगको भोग मेरो अन्तिम अभाग थियो, मानौ तिमीसँगको भोग मेरो अन्तिम अभाग थियो। हजुर, अब यो एकदमै छोटो छ, तर करिब मैले 3.5 वर्ष त्यो परिवेशमा बाँचिसके पछाडि मैले त्यो समाजलाई कसरी हेरे, त्यो सुन्दरतालाई कसरी हेरे र पिछडिएको भनेर जुन भाष्य सिर्जना गरेको छ त्योभित्रको जुन जुन किसिमको शक्ति छ, त्योभित्रको जुन सम्पत्ति छ, त्यो सम्पत्तिलाई चाहिँ अलिक टाढाबाट हेर्दाखेरि मानौ तिमीसँगको भोग मेरो अन्तिम अभाग अभाग थियो भनिसकेपछि तिमीलाई छाडिसके पछाडि चाहिँ म अभागी भएँ भन्न खोजिएको छ।
हजुर, भर्खरै कविता वाचन गर्नुभयो प्रिय रारा शीर्षकमा। अब हामी फेरि पनि संवादमै फर्किन्छौँ। अब समयको पाबन्दीले गर्दा हामी चाहेर पनि धेरै यो संवादलाई लम्ब्याउन त सक्दैनौँ। अब तपाईँले उपन्यास लेखन पनि गरिसक्नु भएको छ, यता कविता लेखनको त हामीले लामो चर्चा परिचर्चा नै गरिसकेका छौँ। यो दुईटा फरक विधामा कलम चलाइसकेपछि विशेषतः तपाईँ अब कस्तो तयारीमा लाग्नु भएको छ र आगामी कृति कस्तो कृति ल्याउने तयारीमा हुनुहुन्छ, त्यसबारे केही प्रकाश पारिदिनुहोस् न।
धन्यवाद सर। विशेष गरी अब यस पछाडि चाहिँ मैले व्यक्तिगत रूपले भन्नुपर्दाखेरि पहिला उपन्यास आयो, त्यस पछाडि कविता सङ्ग्रह आयो र अब यस पछाडि चाहिँ मैले अहिले सुरु गर्दाखेरि छोटो छोटो कथा सङ्ग्रह, छोटो छोटो धेरै लामो होइन, छोटो छोटो कथा सङ्ग्रहको तयारी गरौँ कि भन्न सोचेको चाहिँ छु, तर थालै नै गरिसकेको छैन र विशेष गरी आर्थिक रूपले अब अहिलेको अवस्थामा अहिले डिजिटलको युग भएको कारणले कविता कथाहरू अथवा किताब किनेर पढ्ने जमातहरू एकदमै सानो हुने अनि कविता किताब छापिसके पछाडि पनि आर्थिक बोझ मात्रै हुने तर त्यसको रिटर्न चाहिँ नहुने भएको कारणले किताबै निकालिहाल्छु, तत्कालै किताब निकालिहाल्छु भन्ने योजना चाहिँ छैन, तर पनि लेखन त भित्री रूपले भइ नै रह हुन्छ, तर लेखन चाहिँ अहिले मेरो कविता सँगसँगै लघु कथा सङ्ग्रह को लागि मैले तयारी चाहिँ गरिरहेको छु।
हजुर, यो संवादलाई अब समयको पाबन्दीले गर्दा छुट्याउनै पर्ने बाध्यतामा आइपुगिसकेका छौँ, तर पनि यो बसाइका क्रममा मैले सोध्न छुटाएको कुनै विषय जुन चाहिँ आजको सन्दर्भमा भन्नै पर्ने त्यस्तो कुनै विषय छ भने तपाईँको लागि समय।
हजुर सर, एकदमै धन्यवाद छ हजुरले स्टुडियोमा बोलाएर यसरी मलाई समय दिनुभएकोमा एकदमै आभारी छु र रेडियो नेपाल परिवारप्रति नै म एकदमै आभारी छु र यसरी नै हाम्रो बहसहरू चाहिँ निरन्तर अगाडि बढ्दै जाओस् भनेर म अपेक्षा पनि गर्न चाहन्छु।
हस्, महत्त्वपूर्ण समय उपलब्ध गराइदिनु भयो, स्टुडियोसम्म आएर यो रेकर्ड गर्ने अवसर दिनुभयो, यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
हुन्छ, नमस्कार सर।
हवस्। अहिले हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो कवि साहित्यकार राजकुमार श्रेष्ठ। हवस् त, आजलाई यति। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? तपाईँको सल्लाह र सुझाव हामीलाई साहित्यसंसार2023@gmail.com इमेल पठाएर जानकारी दिन सक्नुहुनेछ। आजको कार्यक्रमबाट प्राविधिक मित्र देवकी भण्डारी सहित संयोजक ताराप्रसाद वस्ती र म सञ्चालक सरोज रिजाल पनि बिदा हुन्छु। नमस्कार।